اس کے بعد رکوع نمبر چار ہے، آیت 141 سے 144، 141 سے 144، ٹاپک لکھ لیجئے شیطان کے نقشے قدم پر نہ چلو۔ آج کے پارے میں تو ایسے لگ رہا ہے کہ ایک جنگ لگی ہوئی ہے شیطان کے خلاف۔ اگر شیطان ہمارے خلاف کام کرتے ہوئے نہیں تھک رہا نا، انشاءاللہ، ہم نے بھی اس کے خلاف کام کرتے ہوئے نہیں تھکنا، کہیے انشاءاللہ، ہم اس کو دور بھگائیں گے۔ پہلے دن سے دشمنیوں کے رشتے لے کر آیا تھا، حسد کر کے آیا تھا، اور اس کا تو گول ہی یہ، آگے صورت آ رہی ہے آراف، دیکھیے گا، چیلنج کرتا دکھتا ہے، اور ہم سو رہے ہیں۔ وہ تو بچے کے پیدا ہونے سے پہلے آ کے پاس بیٹھا ہوتا ہے۔ حدیث میں آتا ہے کہ جب بچہ پیدا ہونے والا ہوتا ہے تو شیطان وہاں آ کے بیٹھ جاتا ہے، اور جو ہی بچہ پیدا ہوتا ہے تو وہ آ کر اس کی پسلی میں انگلی چبوتا ہے، اور اس سے بچہ روتا ہے۔ وہ تو ڈے ون سے لگا ہوا ہے، اور یہاں تک آتا ہے کہ موت کے بستر پہ بھی بندے کے پاس آ جاتا ہے کہ مجھے سجدہ کر دے تو تجھے پانی پلا دوں گا۔ وہ پیدا ہونے سے لے کے مرنے تک کی پلاننگ کیے بیٹھا ظالم، آپ اور میں کیا کر رہے ہیں؟ موجر مستی ہے، صرف جہالت ہے، صرف سستی ہے۔ اور یاد رکھیے، جب مقصد پیارا ہوتا ہے تو نہ بھوک لگتی ہے، نہ گرمی لگتی ہے، نہ پیسے کی فکر ہوتی ہے، نہ کچھ ہوتی ہے۔ اللہ کرے کہ ہمیں یہ دھن سوار ہو جائے، اور اس کے بعد پھر انشاءاللہ اللہ کی رحمتیں ہم پہ آئیں گی۔ فرمائے وَهُوَ الَّذِي أَنشَأَ جَنَّاتٍ مَّعْرُوشَاتٍ وَغَيْرَ مَّعْرُوشَاتٍ، اور وہی ہے جس نے باغات پیدا کیے، اور وہ بھی جو چھتوں پر چڑھائے جاتے ہیں، اور وہ بھی جو چھتوں پر نہیں چڑھائے جاتے، اور کھجور کے درخت اور کھیتی جن میں کھانے کی مختلف چیزیں مختلف طور کی ہوتی ہیں، اور زیتون اور انار جو باہم ایک دوسرے سے ملتے جلتے بھی ہیں اور ایک دوسرے کے مشابہ نہیں بھی ہوتے، ان سب کے پھلوں میں سے کھاؤ جب وہ نکل آئیں۔ آپ بھی اللہ تعالیٰ کے تحفے ہیں، جیسے یہاں زیتون اور انار ہے نا، اور اسی طرح سے انگور۔ آپ دیکھیے، زیتون اور انگور آپس میں ملتا ہے، لیکن زیتون اور انار نہیں ملتا، لیکن ہر ایک اپنا ٹیسٹ ہے۔ آپ اور میں بھی اسی طرح سے ہیں، ہم سب کے اندر کوئی خوبی ہے۔ میں کہتی ہوں مجھے صرف سکلڈ لوگ دے دیجئے جن میں کوئی سکل ہے، صلاحیت ہے، اور وہ میرے ساتھ گھنٹوں بیٹھیں، اہل درد آ جائیں میرے پاس اور درد بانٹیں، اور ہم ہمدردی کے ساتھ دنیا کے لیے کچھ کریں۔ اپنا ٹیسٹ دیجئے۔ آپ زیتون ہیں تو زیتون کی طاقت دیجئے، اگر انار ہیں تو انار کا جوس بن کر پھیلیں اس سے پہلے کہ قبر میں چلے جائیں۔ ایک آرٹیکل پچھلے دنوں بہت ہی دفعہ میں نے شیئر کیا، اس دورہ قرآن میں بھی سنا دیتی ہیں آپ کو، کہ ایک انسان اس دنیا سے جب جاتا ہے، اپنے برین کا آلموسٹ 95% اپنے ساتھ لے جاتا ہے۔ پوری زندگی میں جو کچھ میں اور آپ اپنا استعمال کرتے ہیں نا، وہ صرف 5% ہے، کچھ تو اس سے بھی آگے پیچھے، کوئی 10% کہتا ہے، 90% قبر میں ساتھ جائے گا۔ ایک ٹیچر تھا تو اس نے اپنے سامنے جو بیٹھے لوگ تھے ان سے یہ سوال کیا تھا کہ تم کیسے مرنا چاہتے ہو، کیا چاہتے ہو، اور ساری بات کارن کیا تھا کہ ڈائی ایمٹی، مرنے سے پہلے خود کو خالی کیجئے، خالی کیجئے۔ ہمارا خالی ہونا پتہ کیا ہے؟ یہ گھر بچے کے نام پہ لگا دیا، یہ کوٹھی بیٹی کو دے دی، یہ پیسہ اس کو دے دوں گی، یہ سونے کے کڑے اس کو دے دوں گی، لا حول ولا قوت الا بالله۔ مجھے تو گھن آتی ہے اب ان باتوں سے۔ ہم بانٹتے بھی ہیں نا تو اپنا ورثہ دنیا میں، وہ کہتے ہیں نا، اندھا بانٹے شرینی بار بار اپنوں کو، ہمیں اللہ کا دین نہیں دکھتا، ہمیں اس حق کے راستے کی رکاوٹیں نظر نہیں آتی، وہ شیطان اور شیطان پہ کام کرنے والے۔ اگر یہ پارا میں بیٹھ کر ویسٹ میں پڑھا رہی ہوتی، آپ کے لیے ناقابل یقین پارا ہوتا یہ، جو وہاں شیطانی چالے ہیں، پورے گینگ بن چکے ہیں ڈیول ڈسیپرز کے نام پہ۔ شیطان کی پوجا کرو، لٹرلی لوگ جا کے شیطان کو سجدہ کرتے ہیں، جیسے ہم رحمان کو سجدہ کرتے ہیں۔ ہم تو اپنے ملک کی یہ شیطان کی پھیلائی ہوئی جہالت کے اوپر ہی رو رہے ہیں نا، باہر دنیا اس سے بہت آگے جا چکی ہے، شیطان کے ہاتھ بڑے لمبے ہو گئے، ہماری نسلوں کو گمراہ کر رہا ہے، ان کی مت مار رہا ہے۔ کرنا کیا ہے؟ آج کام کیجئے، کوشش کیجئے، اپنے لیے دعا کیجئے کہ اپنے آپ کو مرنے سے پہلے خالی کیجئے۔ وہ ٹماٹر جو آپ کی نظروں سے اوجھل ہو جائے اور سبزیوں والے خانے میں پڑا رہے، پہلے سوکھے پھر اس کو پھپھوندی لگ جائے، اور آپ مہینے دو بعد جب فریج کی ڈیپ کلیننگ کریں تو اس کو اٹھا کر ٹریش میں پھینک دیں، کیا نصیب ہے اس ٹماٹر کا، حالانکہ محنت اس پہ بھی کسان نے اتنی ہی کی، مٹی نے تو اپنا حق پورا دیا، کتنے ہاتھوں سے اگتے بکتے سبزی منڈی پہنچا، وہاں سے آپ کی گلی کی دکان پہ آیا اور آپ خرید کر لے آئیں اور آپ نے اس کی قدر نہ کی. ہمارے ساتھ بھی اکثریت کے ساتھ یہ ہو رہا ہے. جتنا اس ملک میں ٹیلنٹ ہے اور جتنی سکلز اس ملک میں ہیں پوری دنیا میں ہم پھیل سکتے تھے, پھیل سکتے ہیں ابھی بھی. نیت کر لیجئے, کوشش کر لیجئے, مت ترس کھائیں اپنے بچوں پہ. ہائے بیچارے روزے رکھ کے سو رہے ہیں, ہائے پیپرز ہو رہے ہیں, ساری راتوں کو جاگتے ہیں. یاد رکھیں ہم کل بہت پچھتائیں گے. اگر آج ہم نے اپنی اس نسلوں کو اس قرآن کی سمجھ نہ دی, اس روشنی سے منور نہ کیا, تو کل بہت برا ہوگا. فرمایا اور اس میں جو حق واجب ہے وہ اس کے کاٹنے کے دن دیا کرو اور حد سے مت گزرو, یقیناً وہ حد سے گزرنے والوں کو پسند نہیں کرتا. اور مویشیوں میں اونچے قد کے اور چھوٹے قد کے پیدا کیے ہیں, جو کچھ اللہ نے تم کو دیا کھاؤ, اور شیطان کے قدم قدم مت چلو, بلا شبہ وہ تمہارا کھلا دشمن ہے. 3 سیکنڈ ذرا اس آیت پہ غور کریں. آپ کو اپنے خاندان کے ان لوگوں کا نام پتہ جو آپ کے خیال میں آپ کے دشمن ہیں اور آپ کے بچوں کے دشمن ہیں؟ ہمیں اس کا تو پتہ ہے, شیطان کو دشمن کیوں نہیں سمجھتے؟ اپنے بچوں کو شیطان کہتے ہم, چل شریر. شیطان کا لفظ بڑے پیار سے بولتے ہم. اللہ کہہ رہا ہے وہ تمہارا دشمن ہے. کیسے اس نے اس دور کے لوگوں کو کھانے پینے کے معاملے میں گمراہ کیا تھا, ذرا سنیے گا. پیدا کیے 8 نر مادہ, یعنی بھیڑ میں 2 قسم اور بکری میں 2 قسم. آپ کہیے کہ کیا اللہ نے ان دونوں نروں کو حرام کیا ہے, یا دونوں مادہ کو, یا اس کو جس کو دونوں مادہ پیٹ میں لیے ہوئے ہیں؟ تم مجھ کو کسی دلیل سے بتاؤ اگر سچے ہو. ہائی لائٹ کیجیے, ہمارا دین دلیل مانگتا ہے. اور اونٹ میں 2 قسم اور گائے میں 2 قسم, آپ کہیے کیا یہ اللہ تعالیٰ نے ان دونوں نروں کو حرام کیا ہے, یا دونوں مادہ کو, یا اس کو جس کو دونوں مادہ پیٹ میں لیے ہوئے ہوں؟ تو اس سے بڑھ کر ظالم اور کون ہوگا جو اللہ تعالیٰ پر جھوٹ باندھے گا, بغیر دلیل کے جھوٹی تہمت لگائے گا تاکہ لوگوں کو گمراہ کرے. یقیناً اللہ تعالیٰ ظالم کو راہ راست نہیں دکھاتا. کیا پتہ چلا؟ یہ اس دور کی بے اعتدالیاں تھیں. آیت 141 میں دیکھیے, ہم نے دیکھا اعتدال اور میانہ روی کی بات کی گئی. ہر چیز میں جو چیز مطلوب ہے نا, وہ اعتدال ہے. عدل سے اعتدال ہوتا ہے. ایک طرف ہے اسراف, خوب خرچ کرنا. ہر چیز میں اسراف برا ہے, اور خاص طور پہ اسراف کی بدترین قسم اپنے وقت کا غلط استعمال, مال کا غلط استعمال, اپنی نعمتیں جو اللہ نے دی ہیں اس کا غلط استعمال, مس یوز آف دی بلیسنگس. اس کے مقابلے میں بخل ہے, جہاں خرچ کرنا ہے وہاں بھی نہیں کر رہے. اللہ کہتے بیچ میں رہو, صدقم و عدلا, درمیانے راستے میں رہو گے تو خوش رہو گے. یہ دیکھیے صدقات کی تقسیم کا ایک طریقہ, کھیتی سے غلہ کاٹ کر صاف کیا اور پھل درختوں سے توڑے. ہاتھ میں کچھ آ گیا نا, اللہ کہتے ہیں اب اس کا حق دو. کیسے حق دینا ہوتا ہے؟ جیسے ہم لوگ زکوٰۃ دیتے ہیں 2.5% پہ سال کے بعد. جو زمیندار لوگ ہیں ان کو یہ بات پتہ ہوگی, اور نہیں ہے تو ہونی چاہیے, ہر فصل میں سے 10واں یا 20واں حصہ دینا ہوتا ہے. اگر پانی پیسوں کا ہے تو کم دیتے ہیں, اگر فری پانی ہے تو زیادہ دینا ہوتا ہے. ایک ہے واجبی صدقہ, فرض ہے, لازم ہے, اور ایک ہے نفلی صدقہ. بارانی فصل کون سی ہے؟ جس میں بارشوں سے پانی ملتا ہے, اس میں 20% دینا ہوتا ہے. اور جس میں پانی خود دیتے ہیں, خرچ ہوتا ہے, پیسہ لگتا ہے پانی پہ, اس میں 10واں حصہ ہے. کیا سیکھا آپ نے میں نے؟ کہ اللہ کی نعمتوں پہ غور و فکر کرنا ہے, شکر ادا کرنا ہے, شیطان کی پیروی نہیں کرنی. حلال اور حرام کے فیصلے اللہ نے کر دیے, میں نے اس کو اپنی مرضی سے بدلنا نہیں. علم کے بغیر خود سے بات نہیں کرنی. ضرورت کے مطابق خرچ کرنا ہے. فضول اور بیجا خرچ نہیں کروں گی. بیکاریات پہ خرچ کرنا چھوڑ دے, چیزیں سستی ہو جائیں گی. اگلا رکو دیکھیے, 145 سے 150, رکو نمبر 5. ٹاپک لکھیے گا قانون سازی کا حق صرف اللہ کو ہے. یہاں آپ ابھی تک وہی حصہ پڑھیں کہ شیطان لوگوں کو کہتا ہے اپنی مرضی کی شریعت بناؤ. اور آج کے دور میں تو اس کے طریقے بہت ہی آسان ہو گئے, ایڈوانس طریقے ہو گئے. یہ چیز اچھی نہیں لگ رہی, نکال دو. اس پہ آج عمل نہیں ہو سکتا, پھینک دو. سورۃ توبہ نکال دو قرآن سے, سود کی آیتیں نکال دو قرآن سے. آگے سورۃ یونس میں ہم پڑھیں گے کہ آج قرآن کے ساتھ کیا معاملے ہو رہے ہیں. आपका मेरा काम क्या है, इस किताब से पढ़िए कि क्या हलाल है और क्या हराम है। उसी का जवाब है इधर, قُلْ لَا أَجِدُ فِي مَا أُوحِيَ إِلَيَّ مُحَرَّمًا, आप कह दीजिए कि जो कुछ बजरिया वही मेरे पास आए इनमें से तो मैं हराम नहीं पाता। यानी ये जितनी पीछे बातें पढ़कर आए हैं, मुझे तो अपनी वही में ये नहीं दिखती, ये तो कोई तुम्हारे अपने मनपसंद तरीकों की शरीयत हो सकती है, अल्लाह के दीन में तो ये जो बातें थी। और आपने जल्दी में पढ़ा ना, बाद में इंशाल्लाह जब कभी डिटेल से पढ़ेंगे तो देखिएगा, ये औरतें ना खाएं, ये मर्द ना खाएं, ये प्रेग्नेंट औरतें ना खाएं, ये पीरियड्स वाली औरतें ना खाएं। क्या आज हमारे यहाँ भी ऐसी कुछ रस्में हैं? रजब के कुंडों के बारे में क्या कहते हैं, और 10 बीवियों की कहानी में क्या कहते हैं, और मुहर्रमों की न्याज के बारे में क्या कहते हैं? ये सब इसी की बिगड़ी हुई शक्लें हैं। कुरान तो कभी खोल के पढ़ने का मौका ही ना मिला कि वो क्या हलाल कहता है, वो क्या हराम। तो अल्लाह ताला आपको मुझे बताते हैं, ऐ नबी आप कह दीजिए जो कुछ अहकाम बज़रिया वही मेरे पास आए हैं इनमें से तो मैं कोई हराम नहीं पाता किसी खाने वाले पर जो इसको खाए, मगर ये कि वो मुर्दार हो। पहली चीज़, पीछे भी बात हुई, सूरह बकरा में बात हुई, सूरत मायदा में बात हुई, और आज सूरत अलानाम में आ रही है, आगे सूरत नहल में भी आएगी। बार बार अल्लाह कहते हैं लोगों सिर्फ 4 चीज़ों से बचना है। कौन सी? मुर्दार, बहता हुआ खून, खिंजीर का गोश्त हो, क्योंकि ये बिल्कुल नापाक है, या जो शिर्क का ज़रिया होकर गैर अल्लाह के लिए नामज़द कर दिया हो। आज हम मुर्दार नहीं खाते अल्हम्दुलिल्लाह, हम कहते हैं नहीं ज़िबा करा के लाओ मुर्गे, ऐसे नहीं खानी। खिंजीर का तसव्वुर भी नहीं है हमारे मुल्क में अल्हम्दुलिल्लाह, अल्लाह बचा के रखे। खून हम भी नहीं पीते, हाँ अपनों का खून पीते लेकिन वैसे नहीं पीते। सबसे बड़ा आज हमारे इस मुल्क का मसला, वमा उहिल्ल बिही लिगैरिल्लाह, अल्लाह के नाम के सिवा दूसरों के नाम पे पकाई हुई खीर। 11वीं की खीर किसके नाम पे पकती है? ये 11वीं को क्यों पकती है, 12वीं को क्यों नहीं, 10वीं को क्यों नहीं पकाते? ये कुंडे रजब में जाके क्यों पकते हैं, ये ज़िलक़ादा में क्यों नहीं पकते? कभी बैठकर इनकी हकीकत जानिए तो आपको हैरत होगी कि हम कितने सालों से इन चीज़ों में पड़े रहे। आज कुरान ने बताया कि ये सब गैर अल्लाह के नाम की किस्मों में आ गया। हाँ, फिर जो शख्स मजबूर हो जाए बशर्ते कि ना तो लज्जत का तालिब हो और ना हद से गुज़रने वाला हो, तो वाकई ही आपका रब गफूरुर रहीम है। और यहूद पर हमने तमाम नाखून वाले जानवर हराम कर दिए थे, और गाय और बकरी में से इन दोनों की चर्बियाँ हमने इन पर हराम कर दी थी, मगर वो जो इनकी पुश्त पर जांतड़ियों में लगी हुई हो या हड्डी से मिली हो, इनकी शरारत के सबब हमने इनको ये सजा दी, और यकीनन हम सच्चे हैं। याद रखिए कि यहूद की शरीयत हमारी शरीयत से बहुत सख्त थी। आज भी जो लोग वेस्टर्न कंट्रीज़ में रहते हैं वो लफ्ज़ कोशर जानते हैं। कोशर वो मीट होता है जिसको यहूद खाते हैं। इतने सख्त पैमाने हैं आज भी उनके हलाल और हराम के। अल्लाह ताला हमें इस इस्लाम की कदर की तौफीक दे। फिर अगर ये आपको झूठा कहें तो आप फरमा दीजिए कि तुम्हारा रब बड़ी वसी रहमत वाला है और इसका अज़ाब मुजरिम लोगों से ना टलेगा। ये मुशरिकीन यूँ कहेंगे कि अगर अल्लाह को मंजूर होता तो हम शिर्क ना करते। देखिए अपने शिर्क का इल्ज़ाम अल्लाह के सर पर थोपते हैं, और ना हमारे बाप दादा और ना हम किसी चीज़ को हराम कर सकते। इस तरह जो लोग इनसे पहले हो चुके हैं उन्होंने भी तकज़ीब की थी, यहाँ तक कि उन्होंने हमारे अज़ाब का मज़ा चखा। आप कहिए क्या तुम्हारे पास कोई दलील है तो इसको हमारे सामने ज़ाहिर करो। तुम लोग महज ख्याली बातों पर चलते हो और तुम बिल्कुल अटकल पच्चू से बातें करते हो, यानी गैस वर्क। वो स्टूडेंट कौन होगा जो सिलेबस तो पढ़े ना, किताबें तो ख़रीदे ना, बुक तो खोली नहीं, स्कूल में तो गया ही नहीं, और इम्तिहानों से पहले गैस पेपर ख़रीद ले? ये सवाल आ सकता है, वो आ सकता है, इसको कर लूँ। और कुछ निकम्मे स्टूडेंट्स होते हैं जो ऐसे गैस पेपर्स ढूंढते हैं, पिछले 5 साल के पेपर्स ले लो पास हो जाओगे। अभी भी ये तरीका है? अल्लाह अकबर, 20-25 सालों में ये नहीं बदल सका। हम सब जानते हैं, इसी दौर से गुजरे हम भी, शायद आ जाए, क्या पता है। और सर भी दिया करते थे, जो ट्यूशन पढ़ाने वाले सर थे वो भी कहते थे इनमें से पढ़ लो आ जाएगा। फिर पूछते थे इस साल पेपर किसने बनाया है? अच्छा वो जैसे पेपर बनाते फिर इस साल भी ऐसा ही होगा। कोई है जो शुरू के सवाल देता है, कोई है जो आखिर के सवाल देता है, कोई पहला देता है, ऐसे ही होता है ना। ये गैस वर्क है। दुनिया में तो गैस वर्क कभी लगा कभी ना लगा, कोई बात नहीं, फेल हो जाएंगे, अगले साल फिर आ जाएगी, सप्ली आएगी, एक और साल पीछे रह जाएंगे। ज़रा सा सोचिए, आखिरत में अगर ये गैस वर्क काम ना किया तो रोएंगे, काश एक बार वापस ले जा, और हम वो काम नहीं करेंगे जो करते थे, पढ़ेंगे, किताबें खरीदेंगे। आज अक्सरियत ने सिलेबस नहीं खरीदा, किताब नहीं पढ़ी, किताब खुलती नहीं ज़िंदगी में, कब खुलती है भला? मरने पे खुलती है। जिंदों की किताब थी, हमने मुर्दों का मंशूर बना दिया। सूरत फातिहा जिंदों के लिए थी, इहदिनस सिरातल मुस्तकीम, हमने मरने पे फातिहा ख्वानी की दुआ बना दी। ये वजह है आज हम पे ये मुश्किलात आ रही हैं। तो गैस पे नहीं रखना। कभी आप यहाँ से हज के लिए जाएं, अल्लाह आपको लेकर जाए, उमरे पे जाएं, सीख कर जाएं, फिर जाएं, आप कहते हैं कंफर्म टिकट ना दो, पता नहीं ना लाहौर पहुंच सकी तो क्या होगा, हाय ना ये ना वो ना, बीमारी ना हो जाऊं, टिकट ज़ाया होगी। ऐसा करो, मुझे चांस की टिकट दे दो, बस चांस पे चलती हूँ, लाहौर जाके एयरपोर्ट पे बैठ जाऊंगी, फिर अगर चांस मिल गया तो लूँगी। कितने लोग इसको पसंद करते हैं? एक भी नहीं करता। क्या कहते हैं? कन्फर्म, रीकन्फर्म टिकट्स। दुनिया के एक सफ़र से दूसरे सफ़र तक हम रीकन्फर्म टिकट्स लेकर जाएं, आखिरत के सफ़र को चांस पे रखा हुआ। एक दफ़ा ख़ुद को चुटकी काटें और सोचें, अगर मरने के बाद जहन्नुम में चली गई, बनेगा क्या? अगर कब्र में एक सांप का छोटा सा बच्चा भी आ गया, करूंगी क्या? किसको बुलाऊंगी? घर में एक छिपकली आ जाए, जान पे बन जाती है। पुल सरात पे अगर रोक कर जहन्नुम में गिरा दी गई तो क्या बनेगा? देखिए, ये गर्मी सर्दी कुछ नहीं है, यहाँ के मसले कुछ भी नहीं है, सबसे बड़ा मसला जो आपके मेरे सर पे सवार है वो फ़िक्रे आखरत है। और ये कुरान आपको मुझे उसकी तैयारी करने के लिए ले आता है। आप बीए करें, मास्टर करें, पीएचडी करें, रेंगुलर की डिग्री करें, इससे बड़ी डिग्री अभी भी कोई नहीं है। चार पीएचडी मिलती है ना तो रेंगुलर बनता है। लेकिन आप नमाज नहीं पढ़ें, हलाल हराम का आपको नहीं पता, कामयाब है? आपने उस बच्चे का हाल सुना होगा, सब पढ़ पढ़ा के फारिग होके अभी वापस अपने गांव आ रहा है और सर में दर्द है। बढ़ती गई बात, डॉक्टर पे गए, पता चला ब्रेन ट्यूमर है, हॉस्पिटलाइज कर दो, बड़े शहर ले जाओ। वहाँ चले गए, सब कोशिशें बेकार, कह दिया ये चंद दिन का मेहमान है। उस बच्चे ने हॉस्पिटल में अपने बाप को बुलाकर पूछा था, क्या आपने मेरे लिए आज तक क्या किया? बेटा क्या नहीं किया, तुझे पढ़ाया लिखाया, ये पढ़ाया, इतनी जुदाइयाँ काटी, गुलामियाँ काटी, इतना करोड़ों लगा दिया। कहा मैं इसकी बात नहीं कर रहा, वो तो अब मेरे काम नहीं आना, वो तो मैं जीता तो मेरे काम आना था। मुझे बताएं, मैं जहाँ जा रहा हूँ, जिस दुनिया का मैं राही हूँ, आपने मुझे उसके लिए क्या पढ़ाया? अब बाप खामोश था। फिर हॉस्पिटल में उसके लिए ट्यूटर रखे गए, वो फिर बायो केमिस्ट्री और फिज़िक्स नहीं पढ़ाते थे, वो कुरान, नाजरा, तिलावत। वो कहता था मेरे पास वर्क कम है, मैं कुछ करके जाऊँ आगे के लिए। वो तो खुशकिस्मत था, उसको दुनिया में मौका मिल गया। क्या आज हमने अपने बच्चों को ऐसे खुला नहीं छोड़ा हुआ? बच्चा नमाज नहीं पढ़ता, इट्स ओके, बस उठता ही नहीं, करूँ क्या, जाता ही नहीं, तो आप रोटी क्यों देती हैं उसको? रखने दीजिए इसको रोज़ा, अगर ये नमाज नहीं पढ़ता, और पेपर का वक्त, और बच्चा सोता रह जाए, कभी हुआ आज तक? माँ को चैन पड़ता है? वो तो डबल अलार्म लगा के सोते हैं, और अम्मा को कहते हैं जाए नमाज पे बैठ जाओ, मैं पेपर देने जा रहा हूँ। ज़रा तो सोचिए, हम तो अभी कोई बहुत दुनिया में भी पढ़े हुए लोग नहीं हैं, माशाल्लाह बड़े प्यारे लोग हैं। अभी तो उन लोगों के हालात सुने तो हैरान हो जाएं कि जिनके आगे भी दुनिया और पीछे भी दुनिया, उनके तो 16 साल के बच्चे ने कुरान भी नहीं पढ़ा हुआ, 20 साल की बच्ची को नमाज नहीं आती आज। कई ऐसे लोग हैं, मुस्लिम पेरेंट दिन रात मशीन बन के काम करते, बच्चे बड़ी बड़ी डिग्रियां लेके पास हो चुके हैं, आप पूछिए ज़रा, आप उनसे आयतुल कुर्सी का तर्जुमा भी नहीं आता होगा। क्या हो गया मुसलमानों को? शैतान ने हमें इतना जाहिल कर दिया, कल हक था ना, आज जहालत है, पूरा पारा मुझे आगे बढ़ने ही नहीं दे रहा। जहालत का इलाज कीजिए, वरना याद रखिए नस्ल दर नस्ल जहालत चल रही है। 70 साल तो हमें भी हो गए, اس جہالت کے تحفے لیتے ہوئے چلے جائیں گے اور کچھ سالوں میں. ہم اس ملک کو اگر واقعی پاک صاف ملک بنانا چاہتے ہیں, ہمیں آج سے اپنی نسلوں کے ہاتھوں میں قرآن دینا پڑے گا. اپنے تعلیمی اداروں میں قرآن کو روشناس کیجیے. وہ پتلی سی اسلامیات کی بک کفایت نہیں کرے گی. اب اللہ کے نبی کون تھے, بکریاں چراتے تھے, آپ کے باپ کا نام عبداللہ تھا, آپ کی ماں کا نام آمنہ تھا, یہی پڑھی ہے نا آپ نے بھی سیرت, ابھی بھی یہی ہے, میں نے بھی یہی پڑھی تھی. حیرت کی بات آپ کو بتاؤں, سورۃ توبہ پرسوں شروع ہو جائے گی انشاءاللہ, اللہ نے زندگی دی تو. سورۃ توبہ ہمارے ماسٹرز کے سلیبس میں تھی. آپ میں سے جس نے بھی پاکستان میں ماسٹرز کیا اسلامیات میں میری بات کی گواہی دیتے, آپ پتہ نہیں چینج ہو گیا ہوگا تو ہو گیا ہوگا. سورۃ توبہ کا ترجمہ تفسیر تھی, ادھر سے گزر جاتی اگر قرآن نہ پڑھا ہوتا. مجھے اللہ نے اس لیے خوش قسمت قرار دیا کہ میں نے قرآن پہلے پڑھا اور ماسٹرز بعد میں کیا. اور میں نے جب ماسٹرز کیا تو میں اس کے بعد کہتی تھی, میں پڑھاتی تھی اس وقت, خود بھی پڑھا ہوا تھا, پڑھاتی بھی تھی, اللہ نے موقع دیا کر لیا جو بھی کیا. اور یقین کیجئے میں اس دن کہہ رہی تھی جب پیپر دے کر آئی, صرف ایک پارا, ون فرسٹ پارا لفظی ترجمے کا جو ہم اپنے انسٹیٹیوٹس میں بھی پڑھاتے ہیں نا, دس از بیٹر دین یور ماسٹرز ڈگری. آج ماسٹر کی ڈگری آپ کو دنیا میں کہیں بھی لے جائے گی, لیکن آپ کا یہ کورس جو آپ قرآن کا کرتے ہیں اس کی کوئی ویلیو ہی نہیں ہے. اور کتنے مزے میں, کتنی موجوں میں. ہاں نہیں, بچیوں کو جاب بھی تو کرنی پڑتی ہے, پھر زندگی میں اتار چڑھاؤ تو ہوتے ہیں. تو کیا قرآن والی بھوکے مرتے دیکھے آپ نے؟ میں نے کتنے کو بھوکے مرتے دیکھے آپ نے قرآن والے؟ کتنے دیندار ہیں جو غربت کے مارے ہوئے ہیں؟ اللہ دیتا ہے, سب کو دیتا ہے, سب سے زیادہ دیتا ہے. دوسروں کے پاس کم ہوتا ہے, ان کے پاس زیادہ ہوتا ہے. دوسروں کا دکھتا ہے, ان کا دکھے گا نہیں. ابو بکر کا دکھتا تھا, کب دکھتا تھا؟ جب شادیوں میں جاتے تھے کپڑے پہن کے. اس وقت دکھتا تھا جب اللہ کے رستوں میں دیتے تھے. ہمارا دکھتا ہے جب ہماری بچوں کی شادیاں ہوتی ہیں, تب لوگ کہتے ہیں اچھا جی اتنا تھا ان کے پاس, ہمیں تو فلاں موقع پہ انہوں نے 1,00,000 بھی ادھار نہ دیا. تو بس اس سے زیادہ نہیں بولنا چاہتی. اپنے لیے دعا کیجیے, میں اپنے لیے کرتی ہوں, کیونکہ اللہ تعالیٰ آگے یہی بات کہہ رہے ہیں کہ اب تو حجت بالغہ ہو گئی. ایک راستہ اللہ نے جو ابلاغ کا تھا وہ دے دیا. قل فللہ الحجت البالغہ, آپ کہیے بس پوری حجت تو اللہ ہی کی رہی ہے, پھر اگر وہ چاہتا تو تم سب کو راہ راست پر لے آتا. آپ کہیے کہ اپنے گواہوں کو لاؤ جو اس بات پر شہادت دیں کہ اللہ نے ان چیزوں کو حرام کر دیا ہے. کوئی دلیل تو لاؤ اپنے ان کاموں کی, پھر اگر وہ گواہی دے دیں تو آپ ان کی شہادت نہ دیجئے. اور ایسے لوگوں کے باطل خیالات کا اتباع مت کیجئے جو ہماری آیتوں کی تکذیب کرتے ہیں, اور وہ جو آخرت پر ایمان نہیں رکھتے اور وہ اپنے رب کے برابر دوسروں کو ٹھہراتے ہیں. ساری زمینیں دولتیں ادھر رہ جائیں گی, گلے میں ڈال کر قبر میں نہیں جائیں گے. صرف 1.5 گز کی زمین ہوتی ہے قبر میں, شاید میرے حال 4 فٹ لمبی ہوتی ہے قبر. کتنی زمینیں ہیں ہمارے پاس, کس کے لیے رکھی ہوئی ہیں؟ ان بچوں کے لیے جن کو ہم نے رب ارحم ہما کما رب یعنی صغیرہ کہنا نہ سکھایا. اپنی زندگی میں اپنی دولت کو, اپنے مال کو اللہ کے راستے میں لگا جائیے, یہ انشاءاللہ کل اللہ کے ہاں آپ کے لیے ایک حجت بنے گا. اور اس جہالت کی دوری کا علاج, قرآن سکولز قائم کیجئے, قرآن کو پھیلائیے. مسجدیں بھی تبھی آباد ہوں گی جب لوگ قرآن سیکھیں گے اور سکھائیں گے. ہم سب نے اس رکوع سے کیا سیکھا نوٹ کیجئے گا. حرام چیزوں سے دور رہنا ہے, اللہ کی رحمت کے طلبگار ہونا ہے, حصول رحمت کی دعائیں کرنی ہے, سچی دلیل کے سامنے جھک جانا ہے, اور اپنے لیے ہدایت کی کوشش کرنی ہے. یقین رکھنا ہے کہ اللہ تعالیٰ کا دامن رحمت بہت وسیع ہے. اور آیت 151 سے 154 اگلا ٹاپک, رکوع نمبر 4, ٹاپک لکھیے گا اللہ کے قانون کا دوسرا نام صراط مستقیم ہے. اللہ تعالیٰ ہمیں اس پہ چلنے والا بنا دے. حیرت کی بات ہے, روز 17 بار کہتے ہیں اہدنا الصراط المستقیم, لیکن اللہ کے قانون پہ پھر بھی نہیں راضی ہوتے. قل تعالوا اتلوا ما حرم ربکم علیکم, آپ کہیے آؤ تم کو وہ چیزیں پڑھ کر سناؤں جن کو تمہارے رب نے تم پر حرام فرما دیا. آپ دیکھ رہے ہیں جب سے پارا شروع ہوا ہے نماز روزے عبادات کا ذکر نہیں ہے, صرف اس معاشرے میں پھیلی ہوئی جاہل رسومات اور اس کے بارے میں بات ہو رہی ہے. وہ کچھ کہتے تھے, اللہ اپنے نبی کو کہہ رہے آؤ تم ان کو صحیح باتیں بتاؤ. مجھے بالکل آج یہ پارا پڑھاتے ویسے لگ رہا ہے کہ یہ مکہ کی بستی میں نازل ہو رہا ہے، اور جہاں گلی گلی میں مندر ہے اور درگاہ ہے اور لوگ قبروں پہ مجاور بنے بیٹھے ہیں. وہی باتیں یہاں اللہ تعالیٰ آپ کو مجھے کہہ رہا ہے کہ یہ خود ساختہ شریعتیں نہیں ہیں. اصل شریعت کیا ہے میں پڑھ کر سناتا ہوں کہ تمہارے رب نے تم پر حرام کیا فرما دیا. وہ یہ ہے کہ اللہ کے ساتھ کسی چیز کو شریک مت ٹھہراؤ. اللہ سے دعا کیجیے اللہ ہمیں اس کی توفیق دے دے. ترتیب کے ساتھ آپ کو یہاں دین کا خلاصہ مل رہا ہے. دوسری چیز، ماں باپ کے ساتھ احسان کرو. دعا کیجیے رب ارحمہما کما ربیانی صغیرا. تیسری چیز، اپنی اولاد کو افلاس کے سبب قتل مت کرو. ابارشن کیوں قتل کرتے تھے وہ لوگ؟ کھائیں گے کہاں سے؟ دو بچے، خوشحال گھرانہ. اللہ کہہ رہے ہیں ہم تم کو اور ان کو رزق دیتے ہیں، اور بے حیائی کے جتنے طریقے ہیں ان کے پاس مت جاؤ، خواہ وہ اعلانیہ ہوں خواہ پوشیدہ. اور جس کا خون کرنا اللہ نے حرام کر دیا اس کو قتل مت کرو. ہاں مگر حق کے ساتھ، ان کا تم کو تاقیدی حکم دیا ہے تاکہ تم سمجھو. اور یتیم کے مال کے پاس نہ جاؤ مگر ایسے طریقے سے جو کہ پسندیدہ ہو، یہاں تک کہ وہ اپنی جوانی تک پہنچ جائے، اور ناپ تول پوری طرح کرو. اور انصاف کے ساتھ، ہم کسی شخص کو اس کی طاقت سے زیادہ تکلیف نہیں دیتے، اور جب تم بات کرو تو انصاف کی کرو، گو وہ شخص قرابت دار ہی کیوں نہ ہو. اور اللہ تعالیٰ سے جو عہد کیا ہے اس کو پورا کرو. ان کا اللہ تعالیٰ نے حکم دیا ہے تاکہ تم یاد رکھو. اور یہ کہ دین میرا راستہ ہے جو مستقیم ہے، بس اس راہ پر چلو، دوسری راہوں پر مت چلو کہ وہ راہیں تم کو اللہ کی راہ سے جدا کر دیں گی. اس کا تم کو اللہ نے تاکیدی حکم دیا ہے تاکہ تم پرہیزگاری اختیار کرو. جب ہم نے موسیٰ علیہ السلام کو کتاب دی تھی جس سے اچھی طرح عمل کرنے والوں پر نعمت پوری ہو اور رحمت ہو تاکہ وہ لوگ اپنے رب سے ملنے پر یقین لے آئیں. یہاں دیکھیے کہ شریعت کی خوبصورت ترتیب ہے. سب سے پہلے اللہ کے حق، پھر ماں باپ کے حق. رشتوں کو جوڑنا چاہتے ہیں نا، تو ہر حق والے کو اس کا حق دیں. سب سے پہلے جو کمی بیشی ہوتی ہے وہ کیا ہے؟ غور سے سمجھنے کی بات ہے. اکثر لوگ کہتے ہیں جب سے قرآن پڑھنے لگے رشتہ دار ناراض ہو گئے، شوہر تانے دیتے ہیں، تم بدل گئی. حالانکہ آپ نے کیا کیا ہے؟ ان کے حق آپ پورے کرتے ہیں، کھانا بھی پکتا ہے، گھر بھی صاف ہوتا ہے، ہر ضرورت پوری ہوتی ہے. آپ کو یہ نہیں پتا کہ آپ ایک کام کر چکے تھے، اللہ کے حق میں سے کچھ حق ہم بندوں کو دے چکے ہوتے ہیں، اور خاص طور پہ اپنے گھر والوں کو زیادہ ہی دے چکے ہوتے ہیں. وہ کہتے ہیں نا کہ منتیں کر کے تیری تجھے بگاڑ دیا. اب ہوتا کیا کہ جب آپ قرآن پڑھتے ہیں نا تو آپ کو سمجھ آتا ہے کہ نہیں، لا تعطلی مخلوق ان فی معصیت الخالق. عملی طور پہ کیسے دیتے ہیں؟ مثلا شوہر کی خوشی کے لیے گناہ کا کام کر لیا، شوہر نے غلط چیز دیکھنے کو کہا دیکھ لی، ہاں پھر شوہر ہے نا اس کو ناراض تو نہیں کرنا، یہ آپ نے اللہ کا حق اس کو دے دیا. آپ قرآن پڑھا، آپ کہتے ہیں میں تو نہیں دیکھوں گی یہ چیز، میں نہیں فلمیں دیکھتی، میں اپنا وقت ضائع نہیں کرتی بیکار چیزوں میں، بس شوہر ناراض ہوگا تو بدل گئی. یہ ہوتا ہے. اللہ کا حق بھی بندوں کو دیا ہوتا ہے، جب وہ واپس لیتے ہیں لوگ ناراض ہونے لگتے ہیں. بس قرآن آپ کو کیا سکھا رہا ہے؟ صدقم و عدلا. شیطان ہمیشہ دوسری طرف لے جاتا ہے. پھر سب سے پہلے شرک. مشرک پر جنت حرام اور دوزخ واجب ہے، توبہ نہ کرے گا تو. سیکنڈ چیز دیکھیے، والدین کے ساتھ حسن سلوک کا حکم. انسانی معاملات میں سب سے اوپر ماں باپ ہے. پھر برا فعل، ابارشن، کبھی ضبط ولادت، خاندانی منصوبہ بندی. مسلمان ملک میں یہ جملہ بولا جا سکتا ہے، دو بچے خوشحال کرانا؟ چند دن پہلے ایک نجی محفل میں کچھ سسٹرز تھیں جن کا پروفیشن ڈاکٹرز تھا، تو ایسے ہی ان کو موقع ملا، انہوں نے کہا ہم نے کچھ سوالات کرنے ہیں. میں نے کہا کر لیجئے. جو اجتماعی ان کا سوال تھا وہ کیا تھا کہ سسٹرز جہاں آتی ہیں، بیویاں بہنیں، اور ہمیں فورس کرتی ہیں کہ ابارشن کریں ہمارا. میں نے کہا کون ہوتی ہیں؟ ایک تو ہسبینڈ وائف کے ساتھ رہنے والی یعنی شادی شدہ عورتیں، اور ان کا کیا ہوتا ہے کہ ہم بچہ پیدا نہیں کریں گے، ہمارے پاس پیسے نہیں ہیں. کوئی کہتا ہے عورت کمزور ہے، یہ ہے وہ ہے. لیکن جو میرے لیے ایک نئی چیز تھی، میں اس رات بھی بڑی پریشان ہو کے سوئی کہ یہ کیا ہو گیا، ہمارے ملک میں بھی یہ وبا ہو گئی. ابارشن، ایک تو مائیں خود آتی ہیں اپنے بچوں کے کروانے کے لیے، شوہر آتے ہیں بیویوں کے کرانے. جو بات میرے اس دن علم میں آئی وہ کیا تھی کہ ان میرڈ بچیاں آتی ہیں وارڈ کرانے. अब ये बात अपने मुंह पे कलंक लगाने वाली नहीं है। और जो साथी थी वो कहने लगी, पहले भी ऐसा होता था, लेकिन पहले जो ऐसी लड़कियां या औरतें आती थी वो छुपाती थी, ढकी छुपी बात करती थी, अब तो साफ कहती हैं। कॉलेज और स्कूल और यूनिवर्सिटी के लड़के लड़कियां, और दैट्स इट। अब उनका मेरे से सवाल जीता कि फिर अब हम क्या करें। उस दिन मुझे पता चला कि हर प्रोफेशन में फितना है, आजमाइश तो है। तो याद रखिए, जिसने किसी जिंदा को कत्ल किया और जिसने किसी फीटस को कत्ल किया बराबर है। सांस लेता हुआ बच्चा, इंशाल्लाह आगे जाकर हम इसके ऊपर मज़ीद बात करने वाले हैं अगले एक बारे के अंदर। फिर आप देखिए, ज़ाहरी और पोशीदा बुराइयाँ हर तरह की, इसको छोड़ दीजिए। ज़ाहरी तो सबको पता है, शादियों में बेटियों बहुओं का नाचना, मेहंदी के नाम पे लड़के लड़कियों का डांस, और भी बोल दूँ ये आपको पता है। ये पोशीदा क्या है? ये है पोशीदा। अब मैं क्या देख रही हूँ अपनी स्क्रीन पे, आपको क्या पता? टिक टिक टिक। आज के दौर में पोशीदा गुनाहों से रुकना ज़्यादा मुश्किल हो गया। कल के बारे में हमने एक आयत पढ़ी है कि अल्लाह तुम्हें ज़रूर आजमाएगा शिकार से, एहराम की हालत में शिकार नहीं खेलना। उस पर मैंने एक छोटी सी बात कहीं शेयर की थी कुछ आज की बात में, कि कल सहाबा की आजमाइश क्या थी कि एहराम की हालत में शिकार नहीं देखना। आज हमारी आजमाइश हमारे फ़ोन्स हैं, क्या गन देख रहे हैं, किसको लिख रहे हैं, ये किसके साथ कॉन्टैक्ट्स हो रहे हैं, और इस फ़ोन के हाथ में आने और पूरी दुनिया का नेट आपके हाथ में आ गया, इसने बच्चे तो बच्चे, जवान तो जवान, बूढ़ों को ख़राब कर दिया। इसने शादीशुदा जोड़ों के बीच में गड़बड़ डाल दी। औरतें बेचारी अपने दुख रोती हैं, मियाँ का फ़ोन सामने आ गया, पासवर्ड खुला रह गया, स्क्रीन पे नज़र पड़ गई, तस्वीरें देख लीं, टीवी स्क्रीन पे ये देख रही है वो देख रहे हैं। आप मुझे बताइए क्या आखिरत याद नहीं है? तो याद रखिए, अपने बच्चों को भी और अपने आप को सिर्फ एक चीज़ के ज़रिए आप टेम कर सकते हैं, और वो अल्लाह का खौफ है। यही बात यहाँ बताई जा रही है। फिर इसी तरह देखिए, नाहक कत्ल, ये भी इस्लाम के अंदर कबीरा गुनाहों में आता है। एक हदीस, अल्लाह के नबी ने अपने साथियों से कहा, तुम में से कोई शख्स है जो मेरे हाथ पर तीन बातों की बैत करे। फिर आपने यही आयतें तिलावत फरमाई और फरमाया, जो इसे पूरा करेगा वो अल्लाह से अजर पाएगा, और जो इनमें से किसी बात को पूरा नहीं करेगा वो दुनिया ही में इसको शरई सज़ा दी जाएगी, यानी कत्ल है तो उसके बदले में उसको कत्ल कर दिया जाएगा, और अगर सज़ा ना दी गई तो इसका मामला आखरत पर है, अगर अल्लाह चाहे तो इसे बख्श दे और अगर चाहे तो इसको सज़ा दे दे। तो ये कबायर में से आती हैं चीज़ें, और ये रिवायत मुस्नद अहमद की थी, 12138। अल्लाह ताला हमारी इस्लाह फरमाए। फिर आप देखिए, आयत 152 में हमने यतीम की किफालत की बात देखी। याद रखिए, यतीम किसी भी सोसाइटी में अल्लाह का तोहफा होते हैं, नेकियों का एक बहुत बड़ा ख़जाना है, उसके सर पे हाथ फेरना गुनाहों की माफ़ी का ज़रिया बनता है। अल्लाह के नबी सल्लम खुद भी यतीम थे, करना क्या है, उनकी किफालत कीजिए, हर तरह की खैर ख्वाही करिए, ये फ़र्ज़ है, उनके माल की पूरे खलूस से हिफाजत कीजिए जब तक बालिग और बाशऊर ना हो जाएं, और बड़े होने पे आसन तरीके से उनकी अमानत अदा कीजिए। अल्लाह के नबी ने फरमाया कि यतीमों के माल को किसी कारोबार में लगा दो, ऐसा ना हो कि हर साल ज़कात देने से उनके जवान होने तक वो माल ख़त्म हो जाए। अल्लाह ताला हमें यतीमों का माल खाने से बचा ले। फिर इसी तरह आपने फरमाया, मेरा रास्ता जो मुस्तकीम है इस राह पर चलो, दूसरी राहों पर मत चलो, वो राहें तुमको अल्लाह की राह से जुदा कर देंगी, इसका तुमको अल्लाह ने ताकीदी हुक्म दिया ताकि तुम परहेज़कारी करो। इस बात को अल्लाह के नबी की हदीस से कैसे, इब्ने माजा की रिवायत है 11 नंबर, आप बैठे हुए थे और ये सारा मामला कब्रिस्तान में हो रहा था, कब्र खुद रही थी, अभी लोग इंतज़ार कर रहे थे, तो आप ज़मीन पर बैठकर ये लकीरें खींच रहे थे। आपने ख़त खींचा और फरमाया, ये अल्लाह का सीधा रास्ता है, और चंद खतूत इसकी दाएं और बाएं जानिब खींचे और फरमाया, ये रास्ते हैं जिन पर शैतान बैठा हुआ है और वो इनकी तरफ लोगों को बुलाता है। फिर आपने इसी आयत की तिलावत फरमाई, शैतान रास्तों में, और जहाँ तक हदीस में आता है कि जब एक बंदा सीधे रास्ते पर चलता है, इस्लाम कबूल करने लगता है, तो शैतान उसके पास आता है और उसके इस्लाम के रास्ते में बैठ जाता है, कहता है इस्लाम ना कबूल करना, तेरी बीवी किसी और से शादियां कर लेगी। बंदा उसकी बात नहीं सुनता है, मुसलमान हो जाता है, तो फिर शैतान हिजरत के रास्ते पे आके बैठ जाता है, उसको कहता है हिजरत कर रहे हो, सोच लो कि अकेले रह जाओगे। बंदा उससे डरता है, हर नेकी के रास्ते में, लिख लीजिए, इस्लाम कि पूरे अमल के रस्तों पे शैतान बैठा हुआ है। जैसे आपको इस माइंड मैप में दिख रहा है, एक शख्स खड़ा है और चारों तरफ रास्ते हैं और शैतान के ये चुंगल हैं। ये है रिश्ता आपका मेरा शैतान से, हर मुमकिन उसके प्लान्स क्या हैं कि आपको नुकसान दे दें। क्या सीखा इस रुकू से? वालदैन के साथ नेक सलूक करना है, मुफलसी से नहीं डरना, मदद सिर्फ़ अल्लाह से मांगनी है, गुमराहियों से बचना है और इसी तरह बेहयाई के करीब भी नहीं फटकना। चाहे मामला किसी रिश्तेदार का हो फिर भी इंसाफ करना है। और अल्लाह ने जो कानून हमें दिया है इसको अपने पास लिख लीजिए और इस पर पाबंदी की नियत करनी है इंशाअल्लाह ताला। आगे है रुकू नंबर 7, 155 से 165। टॉपिक लिखिएगा कानून शिकनी का हिसाब तो होगा, यानी आज जितने मर्जी हुक्म तोड़ो अल्लाह के, मर्जी है तुम्हारी, लेकिन कल हिसाब देना पड़ेगा। और कानून कब टूटते हैं? जब किताब बंद होती है। और किताब क्या है? उसी से आयत शुरू होती है, वहाज़ा किताबुन अन्ज़लनाहु मुबारकुन, और ये किताब है जिसको हमने भेजा बड़ी खैर बरकत वाली, बस इसका इत्तबाक करो और डरो ताकि तुम पर रहमत हो। कहीं तुम लोग यूँ न कहो कि किताब तो सिर्फ हमसे पहले जो दो गिरोह थे इन पर नाजिल हुई और हम इसके पढ़ने पढ़ाने से महज बेखबर थे। मुसलमानों को कहा जा रहा है, या यूँ न कहो कि अगर हम पर कोई किताब नाजिल होती तो हम अब से और भी ज़्यादा राह रास्त पर होते, बस अब तुम्हारे पास रब की तरफ से एक वाज़े किताब रहनुमाई का ज़रिया और रहमत बन के आ चुकी है आपके पास। क्या करना है? इसको पढ़ना है। इस किताब की बरकतों को महसूस कीजिए, ये किताब आपकी ज़िंदगी में आ जाए, आप बरकत, आपके घर में बरकत, आपके माल में बरकत, आपके वक्त में बरकत, आपकी सेहत में बरकत, आपकी जवानी में बरकत। दुआ कीजिए इस किताब को पकड़ने वाले बन जाएं। और इस शख्स से बढ़कर जालिम और कौन होगा जो हमारी आयतों को झूठा बतलाए और इससे रोके कि हम जल्दी ही इन लोगों को जो हमारी आयतों से रोकते हैं इनके इस रोकने के सबब सख्त सज़ा देंगे। क्या ये लोग इस बात के मुंतज़िर हैं कि इनके पास फरिश्ते आएँ, यानी मौत के या अज़ाब के, या इनके बस रब आए या आपके रब की कोई बड़ी निशानी आए? जिस रोज़ आपके रब की कोई बड़ी निशानी आ पहुँचेगी, किसी ऐसे शख्स का ईमान इसके काम न आएगा जो पहले से ईमान नहीं रखता। इशारा है इसमें सूरज के मशरिक़ की बजाय मगरिब की तरफ से निकलने का। क़ुर्ब क़ियामत की जो बड़ी अलामत कुबरा, उसमें से एक क्या है? सूरज मशरिक़ की बजाय मगरिब से निकलेगा और उस वक़्त तौबा का दरवाज़ा बंद हो जाएगा। तो उस वक्त ईमान काम नहीं आएगा जो पहले से ईमान नहीं रखता था या इसने अपने ईमान में कोई नेक अमल न किया हो। आप फरमा दीजिए कि तुम मंतज़िर रहो, हम भी मंतज़िर हैं, यानी तौबा में डिले करते हो तो करो, फिर जब सूरज मशरिक़ से मगरिब में चला गया तो फिर तौबा कर नहीं पाओगे। बेशक जिन लोगों ने अपने दीन को जुदा जुदा कर दिया, इन्नल्लज़ीन फर्रक़ु दीनहुम वकानू शिया, अल्लाह से दुआ कीजिए फ़िरके वारियत से अल्लाह हमें बचा दे, टुकड़े टुकड़े करने से बचा दे इस दीन को, और गिरो गिरो बन गए, आपका इनसे कोई ताल्लुक नहीं, बस इनका मामला अल्लाह ताला के हवाले है, फिर इनको इनका किया हुआ जतला देंगे। जो शख्स नेक काम करे इसको इसके 10 गुना मिलेंगे, जो शख्स बुरा काम करे इसको इसके बराबर ही सज़ा मिलेगी और इन पर जुल्म ना होगा। आप कह दीजिए कि मुझको मेरे रब ने एक सीधा रास्ता बता दिया और वो दीन मुस्तहकम है, यानी मेरे रब ने मुझे सीधा रास्ता दे दिया, अब मैं उसको छोड़कर गलत रास्तों पे क्यों जाऊँ? ये मुराद है। जो तरीका इब्राहिम अलैहिस्सलाम का है, जो यकसू थे और वो शिर्क करने वालों में से ना थे। दुआ कीजिए अल्लाह में यकसू कर दे, फोकस्ड, और हम इधर उधर देखने की बजाय अल्लाह की तरफ देखें, क्योंकि कुल इन्नस्सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन, आप फरमा दीजिए कि यकीनन मेरी नमाज क्या है? बदनी इबादत का सिंबल, और मेरी सारी इबादत यानी इंसान की नमाजें और कुर्बानियां, मुराद क्या है? उसकी माली इबादत, और मेरा जीना और मेरा मरना सब खालिस अल्लाह का है जो सारे जहान का मालिक है, इसका कोई शरीक नहीं, मुझको इसी का हुक्म हुआ और मैं सब मानने वालों में से पहला हूँ। आप फरमा दीजिए कि मैं अल्लाह के सिवा किसी और को रब बनाने के लिए कुछ और तलाश करूँ, हालांकि वो मालिक है हर चीज़ का اور جو شخص بھی کوئی عمل کرتا ہے وہ اسی پر رہتا ہے، اور کوئی کسی دوسرے کا بوجھ نہیں اٹھائے گا۔ پھر تم سب کو اپنے رب کے پاس جانا ہوگا، پھر وہ تم کو جتلائے گا ہر وہ چیز جس میں تم اختلاف کرتے تھے۔ وہ ایسا ہے جس نے تم کو زمین میں خلیفہ بنایا اور ایک کا دوسرے پر رتبہ بڑھایا تاکہ تم کو آزمائے ان چیزوں میں جو تم کو دی ہیں۔ ہائی لائٹ کریں اس کو، ہم سب آزمائشوں میں ہیں، جو نعمتیں ملیں لِيَبْلُوَكُمْ فِيمَا آتَاكُمْ، آزمائش ہے۔ ہر بچہ امتحان کا پرچہ، آپ کی دولت امتحان کا پرچہ، آپ کی گاڑی امتحان کا پرچہ۔ اللہ نعمتیں دے کر آزماتا ہے کہ اب کرتے کیا ہو۔ اسی لیے فرمائے اِنَّ رَبَّكَ سَرِيعُ الْعِقَابِ، یقیناً آپ کا رب جلد سزا دینے والا، اور یقیناً وہ بڑی مغفرت کرنے والا اور مہربانی کرنے والا ہے۔ اللہ کے اس فضل اور احسان کا بیان کیا پتہ چلا آپ کو مجھے، کہ سورت پوری ہوتی ہے ایک خوبصورت ٹاپک پہ، اور وہ کہہ کہ ان الصلاتی و نسکی و محیای و مماتی للہ رب العالمین۔ پارٹ ٹائم مسلم مت بنیے، آدھا دین آدھی دنیا کچھ بھی نہیں ہے، خالص دودھ، خالص سونا، پیور تھنگس، آرگینک فوڈ۔ آج کے دور میں سب کو پتہ کیا ہوتا ہے، کیا پتہ چلا کہ اللہ تعالیٰ کا وہ فضل اور احسان جو اہل ایمان کے ساتھ ہوگا قیامت کے دن، آیت 160 میں پڑھا، ایک نیکی کا بدلہ 10 نیکیوں میں ملے گا۔ کیا عمل کی بات ہے، اگر ایک نیکی چھوڑوں گی تو کم از کم 10 چھوٹ جائیں گی۔ سیکھنے کی بات کیا ہے، تقوی اختیار کرنا ہے تاکہ اللہ کی رحمت کو پا سکیں۔ آیات سے منہ موڑا تو سزا ملے گی، بدی کی سزا ملے گی، کسی پر ظلم نہ ہوگا۔ اللہ نے مجھے زمین پر اپنا خلیفہ بنا دیا، اس خلافت کی ذمہ داریوں کو محسوس کرنا ہے، قرآن پاک کے احکامات کی پیروی کرنی ہے، میری عبادت، میرا جینا، میرا مرنا سب اللہ کے لیے ہے، اور اللہ کے ساتھ عہد کو پورا کرنا ہے۔ یاد رکھیے، جب سب کچھ اللہ کا ہوتا ہے نا تو بندہ پھر اپنے آپ کو بچا کے نہیں رکھتا، پھر ہر چیز اللہ کے لیے ہوتی ہے، پھر اللہ تعالیٰ آپ کے لیے آسان کرتا ہے۔ یہ دنیا جنت نہیں ہے، ادھر کچھ نہ کچھ مسئلے آئیں گے۔ یہ قرآن آپ کو مجھے اللہ کا پیارا بنا دے گا، اور اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے۔ اپنے لیے دعا کریں کہ اللہ ہمیں پورے کا پورا اپنا بنا دے۔ آدھی چیز کسی کو بھی نہیں اچھی لگتی۔ بیوی شوہر کو کہے میں ایک ہفتے میں 6 دن آپ کی بیوی اور ایک دن چھٹی چاہیے، ایک دن میں کسی اور کی بیوی بن جاتی ہوں، پسند کریں گے؟ آپ کے بچے بولے امی 6 دن آپ میری ماں ہیں، 7واں دن کسی اور عورت کو اپنی ماں سمجھوں گا، برداشت نہیں ہوتا۔ لیکن اللہ کے معاملے میں جو چاہیں جب چاہیں کریں۔ اللہ ہماری اصلاح فرمائے۔